کی بارگاہ.
الحمد للہ رب العالمین والصلاۃ والسلام علی سید المرسلین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم والصلاۃ والسلام علیک یا رسول اللہ وعلی آلک واصحابک یا حبیب اللہ والصلاۃ والسلام علیک یا نبی اللہ وعلی آلک واصحابک یا نور اللہ. مدنی چن کے ناظرین پروگرام دار الافتاء اہل سنت میں آپ کو خوش آمدید کہتے ہیں, مرحبا کہتے ہیں. اللہ پاک ہم سب کے علم میں برکتیں عطا فرمائے, علم نافع کی دولت سے ہم سب کو مالا مال فرمائے. ابتدان درود پاک کی فضیلت ہمارے پیارے نبی صلی اللہ علیہ وآلہ وسلم کا فرمان عظمت عالی شان, ان اول الناس بی یوم القیامہ اکثرہم علیہ صلاۃ, قیامت کے دن میرے قریب ترین وہ ہوگا جو مجھ پر کثرت سے درود پڑھتا ہوگا. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وسلم, صلاۃ و سلاما علیک یا سیدی یا رسول اللہ. آج کے ہمارے مہمان اور مجیب مفتی محمد جمیل عطاری صاحب ہیں, آپ کو خوش آمدید کہتے ہیں.
جزاکم اللہ خیر.
کیسے مزاج کے؟
الحمدللہ علی کل حال.
ہمارے پاس ویڈیو کی صورت میں بھی کئی سوالات وہ موجود ہوتے ہیں اور ہم بڑھتے ہیں. پہلے ناظرین ویڈیو سوالات میں کیا پوچھنا چاہتے ہیں؟
یاکر میرا نام ہے. یہ سجدے سہو میں کتنے سجدے ہوتے ہیں؟
سجدے سہو میں کتنے, سہو میں کتنے سجدے ہوتے ہیں ہے کیا لفظ کیا ہے؟ بعض اوقات اس کو سہو بھی کہہ رہے ہوتے ہیں اور لوگ پوچھ بھی رہے ہوتے ہیں. بعض پنجابی میں کہیں تو سجدہ سہوا بولتے ہیں, سجدہ سہوا ہو گیا. تو کیا ہے؟
بسم اللہ الرحمن الرحیم. اگر عربی زبان کی طرف اگر ہم توجہ کریں تو وہاں یہ لفظ سین پر زبر ہے اور ہا ساکن ہے اور واو کو بھی ساکن پڑھا جائے گا
سہو,
تو یہ ہوگا سجدہ سہوا. سجدہ سہوا تو واو پہ کوئی زبر زیر پڑھنا نہیں ہے. باقی اب ہر ایک اپنی زبان, اس میں اگر کوئی لفظ اس زبان کا حصہ بن جائے اور تلفظ چینج ہو جائے تو پھر اسی کے مطابق وہ فصیح شمار ہوگا. تو اگر پنجاب میں سجدہ سہوا بولا جاتا ہے تو اس کی بھی گنجائش مکمل طور پہ موجود ہے. اب یہ کہ سجدہ سہو میں کتنے سجدے ہوتے ہیں, تو سجدہ سہو میں دو سجدے کیے جاتے ہیں. ایک مرتبہ آپ نے سلام پھیرنا ہے سیدھی جانب, یعنی جب آخری رکعت ہوگی تو آخری رکعت میں التحیات میں بیٹھ کر التحیات عبدہ و رسولہ تک پڑھ لیں گے. عبدہ و رسولہ تک پڑھنے کے بعد پھر آپ نے ایک طرف پھیرنا ہے السلام علیکم و رحمۃ اللہ, سیدھی جانب سلام پھیرنا ہے. اس کے بعد پھر دو سجدے کرنے ہیں اور ہر سجدے میں کم از کم تین مرتبہ سبحان ربی الاعلیٰ پڑھنا ہے اور اس کے بعد دوبارہ تحیات میں بیٹھ کر تحیات پڑھیں گے, درود شریف پڑھیں گے درود ابراہیم, اس کے بعد کوئی دعائیں معصورہ پڑھیں گے اور اب دائیں اور بائیں دونوں جانب سلام پھیر کر نماز کو مکمل کر دیں گے. تو یہ سجدہ سہو یہ واجب ہوتا ہے جب کوئی واجب نماز کے اندر بھولے سے آدمی چھوڑ دیتا ہے, جب اس کا چھوٹ گیا
نماز کے واجبات
میں سے کوئی واجب اس کا بھولے سے رہ گیا اور اب اس کی توجہ جاتی ہے کہ فلاں واجب میرا ادا نہیں ہوا اور میں اس کو ادا کرنا بھول گیا, تو اس بھول کی وجہ سے شریعت مطہرہ نے نماز کے آخر میں دو سجدے مقرر فرما دیے. تو بھولنے کی وجہ سے نماز میں جو نقص آتا ہے, کمی آتی ہے, تو یہ سجدہ سہو کر لینے سے وہ کمی پوری ہو جاتی ہے. تو اس کو جب ہی کہا جاتا ہے سجدہ سہو, یعنی بھولے سے کوئی واجب چھٹ جانے کی وجہ سے اب نماز میں کے آخر میں ہم سجدہ سہو کریں گے, نماز درست ہو جائے گی. سہو کا مطلب بھول, تو اس کا مطلب یہ ہوا کہ اگر کوئی شخص نماز کا کوئی واجب جان بوجھ کے چھوڑتا ہے تو اب سجدہ سہو سے اس کی تلافی یا درستگی نہیں ہوگی. پھر چونکہ سجدہ سہو واجب ہوتا ہے کسی واجب کے بھولے سے چھٹنے کی وجہ سے, تو اس کا مطلب یہ ہوا کہ اگر کوئی فرض کسی کا قصدن یا بلا قصد بھولے سے کوئی فرض رہ گیا, مثلا ہر رکعت میں دو سجدے کرنا فرض ہے, تو اگر کسی نے ایک ہی سجدہ کیا اور ایک نہیں کیا, نماز کمپلیٹ کر دی, تو اب یہ سجدہ سہو کافی نہیں ہے کیونکہ سجدہ یہ ہر رکعت میں دو فرض ہیں, تو فرض رہ جانے سے سجدہ سہو کفایت نہیں کرتا, اس فرض کی ادائیگی کرنی ہوگی. اسی طرح سنت अगर भूले से या जानबूझकर अगर कोई सुन्नत छोड़ता है, तर्क करता है, तो सजदा साहो वहां पे लाजिम नहीं होता, क्योंकि सजदा साहो वाजिब वो भी भूले से अगर छूटा होगा
ठीक
तो वाजिब होता है।
यानी ये सारी मालूमात भी एक नमाजी को होनी चाहिए,
बिल्कुल होनी
किस
चाहिए।
पर सजदा साहब है और किस पर नहीं है, और बतौर खास वो अफराद जो मुसल्ला इमामत पर हैं, जो औरों की नमाज भी अपने जिम्मे लेते हैं, तो उनको तो और ज्यादा मसाइल होते हैं कि वो अगर ऐसे ही अपने अंदाजे से या कोई ऐसी गलती हुई जिस पर सजदा साहब लाजिम नहीं हो रहा, फिर भी सजदा साहब करें तो मसाइल होंगे वहां पे।
बिल्कुल हो जाते हैं इस तरह के मसाइल। अब बात वही है ना कि जैसे नमाज के शराइत मालूम होने चाहिए कि नमाज की 6 शर्तें हैं, नमाज के फराइज मालूम होना चाहिए कि 7 फराइज हैं, इसी तरह फीके हनफी के अतबार से गुफ्तगू हो रही है कि नमाज के जो वाजिबात हैं उनकी तादाद तकरीबन 30 वाजिबात हैं,
30।
इसी तरह 92 सुन्नतें, ये नमाज की जो सुन्नतें हैं, इनमें कुछ मौक्कदा हैं कुछ गैर मौक्कदा हैं, फिर मुस्तहबात की भी एक फहरिस्त है।
ठीक,
तो नमाज के जो अफाल हैं हम तकबीर तहरीमा से शुरू करते हैं, सलाम पे इख्तिताम करते हैं, इनमें कुछ अफाल फर्ज हैं तो कुछ वाजिब हैं, कुछ सुन्नत मौक्कदा, कुछ गैर मौक्कदा, कुछ मुस्तहबात, कुछ अफाल ऐसे हैं जो नमाज में अगर हो गए तो मकरूह तंजीही, कुछ से मकरूह तहरीमी,
कुछ फसाद
से बिल्कुल नमाज फासिद भी हो जाती है। तो ये नमाजी, एक आम नमाजी को भी अपनी नमाज की हिफाजत करनी है, और इमाम का जैसे आपने तवज्जो दिलाई कि इमाम को तो जामिन करार दिया गया है, जिम्मेदार है वो, लोगों की नमाज का बोझ वो अपने कंधे पर ले रहा होता है, तो अगर इसके अपनी नमाज में अगर कोई ऐसी खराबी आई जिसकी वजह से नमाज ही टूट गई, तो पीछे जो कौम है ना 100, 200, 500 अफराद, उन सब की नमाजें नहीं हुई। अब ये इमाम को मालूम होना चाहिए कि कब कौन सा अमल तर्क होने से क्या लाजिम होता है। बाज लोग बिला वजह भी सजदा सहव कर लेते हैं, मसलन सुन्नत छूट गई, कोई
सना नहीं पड़ी,
सना
तीन
नहीं
मर्तबा तस्बीहात नहीं पड़ी,
एक दफा पढ़ ली, तो अब इस तस्बीहात एक दफा पढ़ने पे अगर वो सजदा सहव कर लेते हैं, अकेला आदमी सजदा सहव करेगा जबकि सजदा सहव वाजिब ना हो, ये भी मकरूह है। इमाम अगर बिला वजह सजदा सहव करेगा तो इसमें एक खराबी ये लाजिम आ सकती है कि वो अफराद के जो इसकी नमाज के साथ साथ शुरू से हैं, तो इमाम की नमाज में जो खराबी आई वो उन बकिया लोगों की नमाज में भी खराबी कि कराहत पैदा हो रही है, लेकिन जिन अफराद की कुछ रकतें रह गई हैं, एक रह गई, दो रह गई, अब इमाम अगर बिला वजह सजदा सहव कर रहा होगा तो इस सजदा सहव में ये नमाजी जिनकी कुछ रकातें निकल गई वो भी शिरकत करते हैं। अब उन्हें नहीं पता कि इमाम साहब ने सजदा साहब क्यों किया, लेकिन इमाम साहब ने अगर बिला वजह सजदा साहब किया है तो वो भी मुक्तदीन के साथ सजदा साहब में शिरकत करेंगे। जब शिरकत करेंगे तो इमाम साहब पर जब सजदा साहब लाजिम ना हो तो सलाम फेरने से ही वो नमाज से निकल चुके होते, वो तो नमाज से फारिग हो गए,
नमाज मुकम्मल हो गई,
उनकी नमाज कम्प्लीट हो गई, लेकिन जो मसबूक जिनकी कुछ रकातें निकली हैं वो इमाम साहब के साथ साथ सजदे में भी शिरकत कर रहे हैं, अत्तहियात में भी बैठ रहे हैं, तो अब जो मुक्तदी मसबूक हैं ये गोया के ऐसे शख्स की इत्तिबा कर रहे हैं जो अब नमाज में है भी नहीं, तो इन मसबूकों की नमाज टूट जाएगी। अभी कितना अहम मसला है कि इमाम अगर बिला वजह सजदा सहव कर ले तो अब जो हर नमाज बाद जमात के अंदर कम अज कम कोई 10, 5, 15 अफराद ऐसे हो जाते हैं जिनकी कुछ रकातें निकल जाती हैं, तो इमाम ने अगर बिला वजह सजदा सहव किया तो इन लोगों की नमाज टूट सकती है,
टूट सकती है। और ये भी, और ये कोई इतने मुश्किल अहकामात नहीं हैं, और बिलखसूस जिनकी वजह से नमाज के अंदर फसाद आता है या वाजिब तर्क होता है, तो ये तादाद तो कम है, फिर आगे सुन्नतों की और इनकी एक फहरिस्त है, अगर वो भी आदमी अच्छी तरीके से याद कर लें। मैं समझता हूँ हमारे यहाँ जैसे जमील साहब आमतौर पे नमाज कोर्स होते हैं तो उसमें एक अच्छी खासी ये चीज़ें सिखा दी जाती हैं आम आवाम के लिए भी, ऐसे आइमा के लिए इमामत कोर्स है, और इमामत कोर्स का टेस्ट देने में ये एक तरह का लाजमी है कि वाजिबात और इस तरह की जो ज़रूरी और अहम चीज़ें हैं वो उनको पता हो कि कितनी किरात करने से वाजिब अदा हो जाएगा, कब फसाद क्या आ जाता है, तो इस तरह के जो ज़रूरी अहकामत है वो उनके लिए भी ज़रूरी होते हैं, तो इमामत कोर्स करने वाले वो भी बआसानी इनको सीख और समझ सकते हैं। अमीर अहले सुन्नत दामत बरकातुहुम अलैहिया की बहुत ही खूबसूरत और बहुत ही प्यारी किताब, बुनियादी फर्ज नमाज जो हमारा अरकान इस्लाम में से कलमा शहादत तौहीद के बाद यानी आमाल में सबसे ज़्यादा जो अल्लाह को पसंदीदा अमल और जो अल्लाह रब्बुल आलमीन का जिस जिन जिन आमाल पर कुर्ब नसीब होता है तो वो नमाज नमाज यानी तमाम अरकान इस्लाम में से यानी बकिया जो अरकान इस्लाम है हज है ज़कात है रोज़ा है लेकिन सबसे मुकद्दम और फाइक जिसे है तो वो नमाज है। तो ये नमाज के अहकाम किताब लीजिए, बुनियादी बातें चंद आप अच्छी तरह खुद समझ लें, दारुल तहर सुन्नत से राबता करके अगर किसी बात की समझ नहीं आ रही आप टेलीफोन के जरिए राबता कर लीजिए और आप किताब अपने सामने रखिए कि मुझे ये मसला किताब में पढ़ा है ये मुझे समझा दीजिए, इंशाल्लाह आपको बड़े ही आसान अंदाज से वो मसले की तशरी तोजी कर दी जाएगी, आपको मसला समझा भी दिया जाएगा। नमाज के अहकाम अब लेंगे, उसमें आप छः नमाज की शरायत वो बुनियादी काम जो नमाज से पहले के जिसके अंदर आदमी की तहारत भी है किबला की तरफ होना है नमाज का वक्त होना जो छः वो शरायत हैं, फिर आगे सात वो फराइज हैं जो जिसके बगैर नमाज नहीं होगी, फिर तीस की तादाद जो बयान की गई तो ये वाजिबात आ गए हैं और फिर आगे सुन्नतें हैं। तो यूं अगर आप थोड़े थोड़े भी करके थोड़े क्या ये तो एक ही नशिस्त में आपको याद हो जाएंगी और ज़्यादा पढ़ेंगे और ये नमाज ही होगा ना तो उसको याद भी फौरन हो जाती है। ज़रा नमाज पढ़नी है तो उस नमाज के अंदर आप सूरह फातिहा पढ़ रहे हैं सूरत भी मिला रहे हैं तो उसको मतलब ये वाजिब उसके उसने समझ लिया कि भाई ये इतनी किरात है।
92 सुन्नतें हैं
जी हाँ
या 30 वाजिबात हैं, ये 30 के 30 वाजिबात दो रकात नमाज के लिए नहीं है, यानी अगर हम चार रकत नमाज पढ़ रहे होंगे तो इन चार रकत नमाज में भी मुमकिन है कि ये सारे के सारे 30 वाजिबात अदा करना जरूरी नहीं है। मुख्तलिफ हाल में मिसाल के तौर पे अगर हम मुसाफिर हैं तो कसर वाजिब है,
ठीक है, इस तरह के मसल
ये एक ऐसा वाजिब होगा जो मुसाफिर पर ही लाजिम है,
जहर है,
तो अलावा मुसाफिर जो मुकीम है उसके लिए वाजिब नहीं है। तो ऐसी 92 जो सुन्नतें हैं तो अगर हम चार या दो या तीन रकत वाली नमाज पढ़ रहे हैं तो ऐसा नहीं है वो पूरी 92 सुन्नतें
एक वक्त में
एक ही नमाज के अंदर हमें सब अदा करनी है, ऐसा नहीं है। हाँ, ये जो शराइत है छह ये हर नमाज के लिए जरूरी है, जो फराइज है सात ये हर नमाज के लिए जरूरी है, लेकिन वाजिबात की तादाद जो 30 है या सुन्नतों की तादाद जो 92 है ये हर दो या चार या तीन रकत वाली नमाज के अंदर पाया जाना इनका जरूरी नहीं है, कुछ कुछ चीजें इनके अंदर नमाज के अंदर पाई जाएंगी,
मतलब हर एक को ये पहचान जाहिर होगी तो ही सईदे साहब वाले वो अहकामात भी उसे अच्छी तरह वो याद भी रह सके अमल भी। मेरे मुझसे किसी ने एक मसला पूछा, बोले सईदे साहब मैंने कर लिया है नमाज में गलती हो गई थी, तो ये सईदे साहब का तरीका ही पूछा बेसिक, तो ये अब्दू व रसूलों तक सलाम फेरना था, मुझे याद नहीं रहा, मैंने दुरूद इब्राहिमी भी पढ़ लिया फिर मैंने सलाम फेरा और सईदा साहब मैंने कर लिया, मैं ठीक है इसमें तो कोई मसला नहीं है बल्कि ज़्यादा बेहतर यही है कि आप दुरूद पाक भी पढ़ लें पहली भी अत्तहियात में। लोग आमतौर पर समझते हैं कि बिल्कुल इमाम ने सलाम फेरा है तो कोई गलती है, लाके वो पहली अत्तहियात में भी दुरूशी भी पढ़ लें और साथ फिर सलाम फेरें। मैंने उसको ये फसला तो कहा ठीक है, लेकिन आपने सईदा साहब किया क्यों, बोले वजू टूट गया था। सर वजू टूट गया इसका सईदा साहब से, ये वुजू अगर टूट गया नमाज में तो अब तो तहारत ही खत्म होगी,
तहारत
तो अब ये वो अमल नहीं है कि इसकी वजह से सईदा साहब से ये तलाफी हो जाए।
तो
नमाजें रखते कम पढ़ लेते हैं बाद का, अब उसके अपने अकाम आते कि कब वो तीन शुमार हो चार शुमार हो, आपको शुमार करने में गलती हुई लेकिन सईदा साहब कर लिया बस ठीक है। तो ये चीजें तो वो हैं कि जिनको बाकायदा उस तरीके से आपने याद करना है और तवज्जो जितनी नमाज की तरफ रखेंगे इंशाल्लाह आपको इस तरह के वसाविस भी कम आएंगे और नमाज भी पूरे सही और दुरुस्त तरीके से अदा हो जाएगी। बढ़ते हैं नाज़िम के सवाल।
साहब की बारगा में अर्ज ये है कि हमने मस्जिद तामीर करनी है तो उसके नीचे से ना जो ज़राई खाला होता है पानी वाला वो गुजर रहा है तो उसमें नहर का पानी भी आ जाता है और देखा यह गया है कि नहर के पानी में नजासत वगैरह वाला पानी भी घरों वाला डाला जाता है, तो क्या यहाँ मस्जिद तामीर करेंगे तो इसके बारे में क्या हुक्म है, इरशाद फरमाएं, जज़ाकअल्लाह खैरा।
नहर पर ही आप मस्जिद तामीर करना चाह रहे हैं, एक तरह का जो ये बता रहे हैं कि नाला है पानी आम भी गुजरता है नहर का पानी भी आता है,
अच्छी तरह गौर कर लिया जाए क्योंकि नहर पानी कभी कभी उसकी हदें क्रॉस करके अतराफ की जगह को खराब और नम करने की वजह से कमजोर भी कर देता है, जिससे मस्जिद की इमारत को बुनियादों को नुकसान ना हो। तो बेहतर यह है कि अगर आपके शहर में दारुल इफ्ता अहले सुन्नत है तो वो पूरी लोकेशन वीडियो वगैरह बनाकर दारुल इफ्ता अहले सुन्नत आप लेकर आ जाएं और इस हवाले से मुकम्मल शरी रहनुमाई हासिल करें।
ठीक है, ज़ाहिर मस्जिद की जगह ये कौन, किसी ने वक्फ की है जगह या खुद ही किसी का जहन बनाकर ये वहाँ पर करना चाह रहे हैं? ज़मीन के हवाले से भी तो होगा ना, किस ज़मीन पर ये बन रही है, फिर वो नाला अगर जा रहा है वहाँ से या एक नहरनुमा पानी है तो इसके लिए
काम हो।
जी हाँ, आप शायद हो सकता है ऐसी जगहों पे कोई जाए नमाज तो बनाते हैं, नमाज की जगह बना दी के मुसाफिर भी गुजरने वाले या आम भी, लेकिन जो खास फसलों में आप इस तरह बनाना चाह रहे हैं तो आप मशवरा पहले ज़रूर कीजिए। मस्जिद के हवाले से बिल्कुल इस तरह के मुशावरत दो तरह की हमें चीज़ें, मस्जिद बेसिक लोगों की नमाज पढ़ने के लिए हमने बनानी, अब वहाँ उनको पहुँचना भी आसान हो और बआसानी वो मस्जिद की आबादकारी रहे। ऐसा नहीं कि चंद अफराद अपनी ज़रूरत के पेश नज़र, जब खेती है तो उस वक़्त तक तो वो आबाद है लेकिन उसके बाद फिर वीरानगी की तरफ चली जाए, तो यूँ नहीं होना चाहिए। तो लिहाजा जब भी आप किसी का जहन बनाएं, अल्हम्दुलिल्लाह दावत इस्लामी में इस चीज़ का एहतमाम किया जाता है और सामने वाले को बड़ी क्लियर बात बता दी जाती है कि इसकी जगह पर आप फुला जगह अगर आप ज़मीन का तायुन कर लेते हैं या हमें वकील बना देते हैं, हम आपके लिए ज़मीन खरीद कर या आप खुद ही खरीद कर हमें फुला जगह के लिए आप ज़मीन दे दें, हम उस पर तामीरात का कोई सिलसिला करें, तो जहाँ ज़्यादा फ़ायदा इन चीज़ों को भी पेश नज़र ज़रूर रखना चाहिए। दारुल ताहिर सुन्नत का नंबर आप नोट फरमा लीजिए, सुबह आप 10 बजे से लेकर 4 बजे तक आप इस पर रब्ता कर सकते हैं और अगर आपके शहर में दारुल ताहिर सुन्नत की कोई शाख मौजूद है तो मसाजिद मदारिस इस तरह के जितने मसाइल यूँ ही विरासत तलाक के हवाले से जो मसाइल हैं तो बराह रास्त जाए इंशाल्लाह बड़े आसान अंदाज से आपको ये मसाइल भी डिटेल और तफसील के साथ तफहीम भी कर दिए जाएंगे, समझा भी दिए जाएंगे। और दारुल ता अहले सुन्नत की शाखें बड़े बड़े शहरों में जैसे कराची है अल्हम्दुलिल्लाह, यहाँ पे खारादर में दारुल ता अहले सुन्नत मौजूद है, दारुल ता अहले सुन्नत कंजुल ईमान मस्जिद, दारुल ता अहले सुन्नत अक्सा मस्जिद, दारुल ता अहले सुन्नत फैदे मदीना न्यू कराची जहाँ खुद जमील साहब तशरीफ फरमा होते हैं, दारुल ता अहले सुन्नत हबीबिया मस्जिद यहाँ पे भी दारुल ता अहले सुन्नत की शाख मौजूद है, दारुल ता अहले सुन्नत रजा मस्जिद कोरंगी, तो कराची में तो ये दारुल ता मौजूद है। इसी तरह अफंदी टाउन में हैदराबाद के अंदर दारुल ता अहले सुन्नत की शाख मौजूद है, लाहौर में दो दारुल इफ्ता अहले सुन्नत की शाखें हैं, दाता दरबार के पास दरबार मार्केट वहाँ पर भी दारुल ता अहले सुन्नत की शाख है और इसी तरह मरकज में भी जोहर टाउन में भी दारुल ता अहले सुन्नत की शाख मौजूद है, मुल्तान शहर में भी दारुल ता अहले सुन्नत है, रावलपिंडी में भी दारुल ता अहले सुन्नत है, गुजरांवाला में भी दारुल इफ्ता अहले सुन्नत है, फैसलाबाद में भी दारुल इफ्ता अहले सुन्नत है, सरगोधा में भी दारुल ता अहले सुन्नत है। तो जितने पाकिस्तान के शहर हैं तो इनमें है, आप दुआ करें अल्लाह और बरकत दे तो पाकिस्तान के बड़े बड़े शहरों में भी ये पूरी दारुल ता अहले सुन्नत की शाखें बन जाएँ। अभी तो इतने हैं कि हम याद कर लेते हैं और बआसानी बोल लेते हैं, वो दिन भी आए कि याद टाइम बोलते बोलते भी हमें कुछ टाइम लग जाए कि इतने शहरों में अल्लाह करे कि दारुल ता अहले सुन्नत शाखें कायम हो जाएं और इस तरह दीन मतीन की खिदमत करते रहे। मजीद सवाल,
कोई शख्स किसी मामले से अपनी बात जाहिर करने के लिए इस तरह कहता है कि मेरे फरिश्तों को भी इस बात का इल्म नहीं, सवाल ये है कि क्या इस तरह का जुमला बोलना कुफर है? बड़ा करम जवाब शर्मा दीजिए।
इस तरह के जुमले कहना नहीं चाहिए, अब यह है कि कुफर वगैरह का इस पर कोई हुक्म नहीं है कि मेरे फरिश्तों को इल्म नहीं। अब ये बाज़ औक़ात सच्ची बात भी होती है, बाज़ औक़ात झूठी बात भी आदमी इस तरह की बातें कर रहा होता है, तो इस तरह के जुमलों से हमें इज्तिनाब करना चाहिए।
सही जी। मजीद
मुफ्ती साहब से मेरा ये सवाल है, अगर नाखून को बड़े हुए 40 दिन से ज्यादा ना हुए तो फर्ज गुसल में उस नाखून के नीचे पानी बहाना जरूरी है, और 40 दिन से ज्यादा बढ़ गए तो उस शर्त में भी क्या बहाना जरूरी है?
जी मजीद
मुफ्ती साहब से मेरा सवाल ये है कि कुरान पाक से फाल निकालना कैसा है?
कुरान पाक से फाल निकालना, मैं इसको ले जमील साहब क्या कहते हैं आप, ये भी बड़ा आजकल क्या बरसों से ही है सिलसिला, लेकिन लोग फिर भी कोई चीज़ गुम हुई है तो भी वहाँ से निकालें, नाम है तो भी वहाँ से निकालें, कुरान से फाल निकालना क्या?
कुरान पाक अल्लाह तबारक व ताला ने हम मुसलमानों के लिए लोगों के लिए हिदायत का एक पैगाम बनाकर अता फरमाया है, یہ فال نکالنے والی کوئی کتاب نہیں ہے، قرآن پاک سے فال نکالنا یہ جائز نہیں، اور اگر اس طرح فال نکالنے پر بھی کوئی ایک خبر یا کوئی ایک اشارہ دیا جا رہا ہوتا ہے تو وہ اشارے بھی کوئی معتبر نہیں ہوتے، ان پر اعتقاد نہ رکھا جائے، تو قرآن پاک فال والی کتاب نہیں ہے.
یعنی قرآن اس لیے نازل ہی نہیں ہوا،
نازل
جی قرآن پاک سے یہ فال اور اس طرح جتنے بھی مارکیٹ میں اور لوگوں کو برگلا دیتے ہیں، حالانکہ قرآن سے چوری کا بھی کوئی کیس ہو اس طرح تو قرآن سے تو نہیں نکالا جائے گا، اس کے جو شرعی احکامات ہیں اسی طرح کسی سے پر ثابت ہوگا، یا کسی کا اقرار ہے یا گواہان سے کوئی معاملات ثابت ہوتے ہیں، قرآن کے صفحات سے کچھ نہیں ہوگا اس طرح اگر کوئی. اچھا جمیل صاحب، آپ یہ بتائیں کہ کوئی 16 لائن والا قرآن، کوئی قرآن پاک 15 لائن والا ہے، کوئی 10 لائنوں والا ہے، کوئی 12 لائنوں والا ہے، تو یہ جو ٹوٹکے بنا کر فال نکالنے کی کوشش کرتے ہیں کہ یوں 7 صفحے یوں کریں، پھر 7ویں لائن، پھر اس کا 7واں حرف، پھر وہ جو پہلے آیا پھر اس کے مطابق، تو یہ تو حساب کتاب جتنی لائنیں بدلیں گی قرآن پاک کے مطبوعات کی تو یہ تو سارا ختم ہو جائے گا، وہیں پڑا رہے گا.
دیکھو نتیجہ پھر چینج ہو جائے گا،
نتیجہ کیا نکلے گا،
16 لائن کے حساب سے کچھ اور آ رہا ہے، 18 لائن کے حساب سے کچھ اور آئے گا.
جی ہاں،
تو ان چیزوں کی طرف ہمیں بالکل توجہ نہیں دینی. اگر کسی کے ہاں چوری ہوئی تو وہ فال نکالنے، چور کے نام کا پہلا لفظ وہ آیا عین آیا، اب عین سے مرد ہے یا عورت ہے، اب وہ پورے خاندان میں ادھر ادھر ڈھونڈنے لگ گئے، تو قرآن پاک کے ذریعے اس طرح فال نکال کر نہ ہم کسی کے ہاں چوری، کسی پر چوری ثابت کر سکتے ہیں. ہاں قرآن پاک احادیث کریمہ ان کو سامنے رکھتے ہوئے جو کسی پہ چوری کا الزام لگانے کا انداز کیا حکم ہے یہ دیکھنا ہوگا. اگر کسی کی چوری ثابت ہو گئی تو اب اس حوالے سے شریع احکام کیا ہے، تو قرآن و حدیث ان چیزوں کے لیے ہماری رہنمائی کرتی ہے. تو فال نکالنے کے لیے قرآن پاک نازل نہیں ہوا، یہ قرآن پاک اللہ کی کتاب ہے، اس کی تلاوت کی جائے، پڑھا جائے، اور اس کے اندر جو احکامات اللہ تبارک و تعالی نے اپنے بندوں کو عطا فرمائے ہیں ان احکامات کو اچھی طریقے سے پڑھ کر ان پر عمل کر کے اللہ تبارک و تعالی کی رضا حاصل کرنی چاہیے. تو یہ فال نکالنے کے لیے قرآن ہاتھ میں آ جاتا ہے بعض لوگوں کے، بعض اوقات قسم اٹھانے کا کوئی مرحلہ آ جائے
جی
تو قرآن پاک فوراً ہاتھ میں آ جاتا ہے کہ میں قرآن بھی اٹھا کر یہ بات کہہ سکتا ہوں. اب اس میں کچھ سچے بھی ہوتے ہیں
جھوٹے،
اور ایک بڑی تعداد ایسی بھی ہوتی ہے جو جھوٹی بات پر بھی قرآن پاک اٹھا کر قسم کھانے پر بالکل ان کو کوئی ٹینشن ہی نہیں ہوتی. تو اس حوالے سے قرآن پاک اللہ تبارک و تعالی کی مبارک کتاب ہے، اس سے رہنمائی حاصل کرنی چاہیے.
کچھ میسیج کے ذریعے بھی سوالات ہیں. ناپاکی کے دنوں میں خواتین کیا تین کل شریف یہ پڑھ کر ہاتھوں پر جسم پر دم وغیرہ کر سکتی ہیں؟
ناپاکی کے جو ایام خواتین کے ہوتے ہیں ان میں تلاوت قرآن کرنا جائز نہیں.
ٹھیک،
تو اب یہ اگر قل ہو اللہ احد پڑھیں گی، قل اعوذ برب الفلق یا قل اعوذ برب الناس، یہ صورتیں اگر یہ پوری پڑھیں گی اور لفظ قل بھی پڑھا جائے گا تو پھر یہ قرآن پاک ہی پڑھنا کہلائے گا. اور ان ایام میں خواتین کے لیے قرآن پاک کی تلاوت کرنا جائز نہیں. تو اگر پڑھنا ہے، برکت حاصل کرنی ہے ان مبارک کلمات کی، تو لفظ قل نہ پڑھیں، هو اللہ احد اس سے پوری ولم یکن لہ کفواً احد تک اگر پڑھنا چاہتی ہیں تو بنیت حمد و ثنا، اس میں اللہ تبارک و تعالی کی حمد و ثنا تعریف ہے، اس نیت سے پڑھیں. اسی طرح سورہ فلق اور سورہ ناس میں لفظ قل نہ پڑھیں، اعوذ برب الفلق یا اعوذ برب الناس، یہ پوری اختتام تک اگر پڑھیں گی تو اس کے اندر اللہ تبارک و تعالی کی بارگاہ میں شر پہنچانے والی چیزوں سے پناہ طلب کی جا رہی ہے. تو یوں اس دعا کی نیت سے اس کو پڑھ سکتی ہیں، پھر اپنے اوپر دم بھی کر سکتی ہیں. لفظ قل نہیں پڑھیں گے،
قل نہیں پڑھیں.
اگر قل ہو اللہ احد یوں کر کے، قل اعوذ برب الفلق، قل اعوذ برب الناس، قل کے ساتھ اگر یہ ان صورتوں کو پڑھا جائے گا تو پھر یہ قرآن پاک پڑھنا ہی کہلائے گا، کیونکہ قل کا جو معنی ہے فرما دیجئے، کہہ دیجئے، یہ اللہ تبارک و تعالیٰ کا اپنے محبوب سے خطاب ہے، تو پھر یہ قرآن ہی پڑھنا کہلائے گا. اور ان ایام میں جنابت کی حالت میں حیض و نفاس کی حالت میں یہ قرآن پاک پڑھنا جائز نہیں.
ٹھیک ہے, یعنی کل, یعنی جہاں سے شروع کریں, ہو اللہ احد, اور اللہ کی حمد اور ثنا کی نیت,
حمد و ثنا کی نیت.
ٹھیک ہے, ایک سوال تھا کہ وہ 40 دن اگر پورے ہو جائیں یا 40 دن سے کم ہو جائیں تو آپ بہر صورت ناخن کے نیچے کی جو جگہ ہے تو وضو غسل میں؟
اس میں دنوں کے حوالے سے تو کوئی ایسی کتب فقہ کے اندر قید نہیں آئی کہ 40 دن سے پہلے یہ حکم اور 40 دن کے بعد یہ حکم.
شاید بڑھنے کی وجہ سے سائل کو یہ لگ رہا ہو کہ وہ بڑھ بہت زیادہ جاتے ہیں.
جی جی,
40 دن.
تو اب یہ نارمل اگر کسی کے ناخن ہیں اور ناخن میں کھانا کھانے کی وجہ سے یا ویسے ہی اپنے جسم پر کھجلی کرنے کی وجہ سے کچھ میل ناخنوں میں آ جاتا ہے تو ایک فطری چیز ہے, اور یہ جو ناخنوں میں میل آ گیا تو یہ میل معاف ہے, یعنی اس میل کی وجہ سے اگر پانی کھال تک ناخن کے نیچے تک نہیں پہنچا تو معاف ہے. لیکن اگر ناخن زیادہ بڑھ گئے اور زیادہ بڑھنے کی وجہ سے وہ بعض لوگوں کے ناخن کھال کے ساتھ چپکے ہوئے ہوتے ہیں, اور جتنے وہ بڑھ رہے ہوتے ہیں بڑھنے کے ساتھ ساتھ وہ ناخن کھال کے ساتھ مزید گولائی میں چپکتے جا رہے ہوتے ہیں, یہ پاؤں کے ناخنوں میں زیادہ اس طرح کا معاملہ ہوتا ہے کہ پاؤں کے ناخن, یہ پاؤں کا انگوٹھا ہو یا انگلیاں ہوں, ان کی جو کھال ہے پورے ان کے اوپر چڑھ جاتے ہیں اور بالکل دب جاتے ہیں. تو اگر ناخن بڑے ہوں گے تو بڑے ہونے کی وجہ سے اس ناخن کے نیچے والی کھال پر پانی نہیں پہنچے گا, تو اب ان ناخنوں کے نیچے تہہ میں پانی پہنچانا پھر ضروری ہوگا تاکہ وہ کھال والا حصہ بھی دھل جائے. اب یہ ہاتھوں کے لیے بھی یہی حکم ہوگا, پاؤں کے ناخنوں کے لیے بھی یہی حکم ہوگا. لیکن اگر ناخن زیادہ بڑے نہیں ہیں, معمولی سے بڑے ہیں اور ان میں میل آ گیا, تو میل چونکہ پانی لگنے سے وہ نمی پکڑ لیتا ہے, اور شریعت مطہرہ نے اس دقت کا ہمیں پابند نہیں بنایا کہ ہم اپنے ناخنوں سے میل کسی تنکے سے نکالیں اس کے اندر پانی پہنچائیں, تو یہ بہت زیادہ دقت والی ہے اور حرج والی بات ہے, اور شریعت مطہرہ نے اس طرح کی حرج اور دقت کو مسلمانوں سے رفع فرما دیا ہے. لیکن ناخن اگر زیادہ بڑھ جائیں گے اور وہ کھال کے اوپر آ کے اس کی سطح کو چھپا دیں گے, اب اس ناخن کو کاٹنے میں کوئی دقت نہیں ہے.
ٹھیک,
تو اب ایسے ناخنوں کو کاٹا جائے گا. اب اس کی جو حد بندی ہے وہ 40 دن کے اندر یا بعد, اس کی کوئی حد بندی نہیں ہے. ناخنوں اور کھال کا آپس میں جو اتصال ہے وہ دیکھیں گے کہ اگر ناخن بہت زیادہ بڑھ کے کھال کے اوپر چپک گئے ہیں تو اب کھال وضو کرنے میں ناخن کے نیچے والے حصے پہ پانی نہیں پہنچتا, کھال خشک رہ جاتی ہے تو وضو نہیں ہوگا. تو ویسے بھی چونکہ ناخن ایک ایسی چیز ہے کہ جس کو صاف ستھرا ہمیں اپنی انگلیوں کو رکھنا چاہیے اور ناخنوں کو زیادہ بڑھانا نہیں چاہیے, کیونکہ عمومی طور پہ ہمارے ہاتھ, وہ ہم لوگوں کے سامنے آتے جاتے ہیں, بیٹھتے ہیں, گفتگو کر رہے ہوتے ہیں, ہاتھ بھی استعمال ہو رہے ہوتے ہیں, تو ان کا, ان ناخنوں کا بڑھنا یہ ویسے ہی معیوب, کہ ان میں میل بھی بھرا ہوا ہونا
یہ کھانے میں استعمال,
پھر کھانے میں مضر اثرات اس کے. اچھا, پاؤں اسی طرح پاؤں کے ناخن کو بھی ہمیں توجہ میں رکھنا ہے.
اچھا, ہاتھ سے زیادہ پاؤں, ہاتھ تو کوئی پھر بھی یہ عوارضات کی وجہ سے لوگ کر لیتے ہیں تمام.
جی جی,
ویسے بہتر ہے سنت کے مطابق ہر ہفتے ہی ہو جائے,
ہر
15 دن تک پھر بھی ٹھیک ہے, لیکن 40 دن تو اس کی حد ہے کہ اس کے بعد تو اتنے دن ہو جائیں تو پھر گناہگار ہوگا. پھر اس کے بعد بھی تو اپنے ناخن بھی کاٹنے ہیں, اور اسی طریقے سے جو ہے وہ غیر ضروری بالوں کو بھی, یہ صفائی کا جو شریعت مطہرہ نے حکم دیا ہے تو وہ لازمی ہے, اتنی تو مدت ہرگز نہیں ہونی چاہیے. پاؤں میں لگتا ہے غفلت ہو جاتی, یعنی بعض اوقات پاؤں ویسے تو امامت پر ہیں لیکن کبھی جماعت میں ہی وہ شامل ہو تو پتہ چل جاتا ہے کہ کہیں کیفیت کیا ہے, یعنی پاؤں کے بعض اوقات بھلے امامت پہ ہمیں تو لوگ ملنے کے لیے آ رہے ہوتے ہیں نا, تو وہ پاؤں کے ساتھ پاؤں ٹکرایا تو ایسا لگا تیر لگ گیا بھائی, کوئی چیز لگ گئی, یعنی وہ ناخن اتنے بڑے ہوئے ہیں,
ناخن بڑے ہوئے, سخت باہر نکلے ہوئے,
پاؤں کے سخت ہوتے ہیں بالکل انگوٹھے کا, اور وہ بڑا ہوا اتنا, اور پھر سامنے والے کسی کو لگ بھی جائے. اچھا, یہ مجھے چلے مسئلہ پہلے بتا دیں کہ یہ ہاتھوں کے ناخن 40 دن ہیں پاؤں کے بھی, یا پاؤں میں 3 مہینے ہیں, جو لوگ تبھی تو ایسا کرتے ہیں بعض.
نہیں, اس میں ہاتھوں اور پاؤں کے ناخنوں میں کوئی ایسی
فرق نہیں,
فرق کچھ بھی نہیں ہے. تو یہ 40 دن کے اندر اندر صفائی, یہ 40 دن ایک آخری حد ہے इसके बाद तो अब कोई गुंजाइश नहीं है इतनी इससे ज्यादा ताखिर करने की, तो 40 दिन में ही बालों नाखूनों का साइज अच्छा खासा बड़ा हो जाता है, तो इसमें सफाई सुथराई करनी चाहिए। और बिलखुसूस पाँव के नाखून में शफीक सर, हाथ के नाखूनों का इतना डैमेज होना नहीं देखा जाता, पाँव के जो नाखून बिलखुसूस अंगूठा है इसके नाखून बाज लोग नहीं काटते, वो आगे निकल चुका होता है, कहीं टकराता है तो अक्सर पाँव का नाखून सीधा सीधा ही उखड़ जाता है। अगर कहीं टेबल से टकरा गया, कहीं सीढ़ी चढ़ते हुए,
एहराम में सवाल आते हैं ना, वो ठोकर लगी तो नाखून ये पाँव का,
फिर यही होता है नाखून इतना बड़ा था कि वो ठोकर लगने से पाँव के पूरा नाखून या उमूमी तौर पे वो चला जाता है या आधा नाखून टूट जाता है, फिर जो अजियत है वो खतरनाक दर्जे की। बाजों के नाखून फिर खींच के ही निकालना पड़ता है, तो बाजों के वो नाखून क्यों नहीं है भाई, वो टकरा गए थे,
टकरा गए
उसकी वजह से नाखून डैमेज हो गया। तो ये हमें इन सब चीज़ों की तरफ तवज्जो देनी चाहिए, इसमें हम अजियत से भी महफूज हैं और दूसरा भी हमारे पाँव के नाखून लगने से दूसरे को भी अजियत नहीं होगी। फिर अगर पाँव के नाखून काटने के बाद अगर हम अपने पाँव या हाथों को देखते हैं, खूबसूरती महसूस होती, तो जो शरीयत मुतारा ने हमें सफाई सुथराई नजाफत का हुक्म दिया है, शरीयत इस्लाम हमें खूबसूरत देखना चाहता है, तो हमें जो हमारा कुदरती हुसन है उसको बरकरार रखना चाहिए।
तो रात में सुना नाखून नहीं काटना चाहिए, ऐसा ही है या सुनी सुनाई?
नहीं, बिल्कुल सुनी सुनाई है। हाँ, अगर ऐसा अंधेरा है कि नाखून नजर नहीं आ रहे,
नहीं नहीं रोशनी है, सब कुछ है, लेकिन लोग रात से डरते हैं कि ये रात में
कुछ हो ना जाए,
इस रात में समझते मकरूह है नाखून काटने को।
नहीं नहीं, ऐसी कोई कराहत नहीं है, सिर्फ अंधेरा अगर इसका सबब बने तो वो एक अलग मैटर है, लेकिन अगर उजाला है, दिन जैसी रोशनी है और नाखून काटने में किसी तरह खाल कटने का भी कोई अंदेशा नहीं है, नजर भी बिल्कुल सही सलामत है,
काम कर रही थी,
तो फिर कोई हरज नहीं है, दिन
मकरूह नहीं,
कोई कराहत नहीं।
ठीक है, अच्छा जुम्मे वाले दिन जुम्मे से पहले या बाद में?
जुमातुल मुबारक में जुमे से पहले नाखून काटना ही अफजल है, अगर जुमे के पहले नहीं काट सके जुमे के बाद काट लें, इसमें फुकहाए किराम का दोनों का इख्तिलाफ है, लेकिन
बाद वाले भी फरमाया गया, बाद वाले भी अकवाल हैं, जुमे के बाद,
जुमे के बाद काट लें, लेकिन अफजल है जुमे से पहले काट,
जुमे से,
क्योंकि जुमे की नमाज के लिए जो आदाब बयान किए गए हैं उनमें नाखून काटना भी शामिल।
ठीक जी, नाज़रीन इकराम, बज़ाहिर ये जो छोटे छोटे मसाइल होते हैं लेकिन तवज्जो ना होने की वजह से कुछ लोग इसमें वो गुनाह के अंदर भी पड़ रहे होते हैं, अपने अपने उज़र बनाए हुए हैं, कुछ कहते हैं हमारा काम ही ऐसा है, मोबाइल खोलना है, कुछ और खोलना है, तो वो एक दो बढ़ा लेंगे। ठीक है, सो इसी तरह ज्वेलर जिनको ये काम है, ज्वेलरी के काम है, तो वो भी सुनार भी बादुकात अपने नाखून को वो एक दो बढ़ा कर रखते हैं, मोबाइल का काम करने वाले या और छोटे छोटे पुर्जों वाले कोई काम है तो वो उन्होंने इसी को ही सब कुछ बनाया हुआ है कि भाई
इसी का अंगूठा बड़ा होगा, किसी की छुंगनी बड़ी।
तो अब ये जो उजर बनाकर 40-40 दिन से भले एक या दो हो तो भी मुमानत ही रहेगी?
देखो मुमानत रहेगी, जब उंगलियों 10 उंगलियां है ना, तो 10 उंगलियों के नाखून 40 दिन के अंदर अंदर कटने काटने का हुक्म है। तो अब ये जो अंगूठे के नाखून से हम यूं मोबाइल का बैक कवर खोल लेंगे, यूं तो बहुत सारी चीजें ऐसी होती हैं कि जिन आलात के जरिए से भी हम ये काम ले सकते हैं
उन्हीं से करने,
उन्हीं से करना चाहिए, क्यों अपने नाखून को भी जख्मी करना, नाखून की हालत भी खराब हो जाती है।
ठीक है जी, बढ़ते हैं कुछ वीडियो सवाल लेते हैं।
मेरा ये सवाल है मुफ्ती साहब से कि क्या मुर्गी को ज़बह करने के बाद गर्म पानी में डालना जायज है या नहीं?
मुर्गी को ज़बह करके गर्म पानी में,
मुर्गी ज़बह करने के बाद उसके गले से ज़बह के मकाम से बहता हुआ खून निकल गया, और निकल जाने के बाद वो जो खून है वो होता है नापाक, और अब उसको गर्म पानी में अगर हम डालते हैं तो गर्म पानी से में डालने का एक मकसद जो बयान किया जाता है, वो जो सुना जाता है वो ये कि इसके जिल को, इसके खाल, इसके जो पर है उसको उतारने में आसानी होती है, तो अगर थोड़ी देर के लिए डाला और डालने के बाद जब उसके परों में कुछ यानी कमज़ोरी आ गई और आसानी उतर सकते हैं तो इसमें कोई हरत नहीं है, लेकिन वो जो पानी है गर्म, वो गर्म पानी बहता हुआ खून चूंकि उसमें शामिल हो जाता है तो वो गर्म पानी नापाक होगा।
ठीक है, मजीद सवाल
जरूरी है?
وتر میں دعائے قنوت پڑھنا ضروری ہے؟
وتر میں دعائے قنوت کا تیسری رکعت میں سورہ فاتحہ اور سورت ملانے کے بعد یہ دعائے قنوت کا پڑھنا واجب ہے. اب یہ دعائے قنوت کے اندر جو مخصوص دعا ہے اللہم انا نستعینک ونستغفرک، یہ پوری دعا خاص اسی دعا کا پڑھنا واجب نہیں ہے. اس کے علاوہ آپ اللہم ربنا آتینا فی الدنیا یہ پوری دعا بھی پڑھ سکتے ہیں، آپ رب اغفر لی یہ بھی پڑھ سکتے ہیں، اس طرح بھی آپ کا دعائے قنوت پڑھنے کا واجب ادا ہو جائے گا.
اللہ پاک ہم سب کے علم میں برکتیں عطا فرمائے. ہمارے پروگرام کا وقت اپنے اختتام کو پہنچا ہے، آپ سے اجازت چاہتے ہیں. فی امان اللہ.
ہادیوں رہنما ہمارے علماء، ہو کبھی درپیش جو کوئی مسئلہ، پوچھ لے حاضر ہو ہم ان کی بارگاہ.